नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। दुई तिहाई नजिकको जनसमर्थन प्राप्त रासोपा नेतृत्वको सरकारले 100 दिन पूरा गर्दैछ। भोलि यो सरकार गठन भएको 100 दिन पुग्दैछ। यो अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रमक कार्यशैली मार्फत सशक्त उपस्थिति देखाउने सरकारले प्रयास गरेको छ। 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने चलन पनि रहेको छ। यो अवधिमा सरकारले शासकीय सुधारका 100 सूची सार्वजनिक गर्दै सोही अनुसार काम अगाडि बढ़ाइरहेको छ। त्यसै क्रममा विशेष गरी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बुदा पनि यो शासकीय सुधार सम्बन्धी 100 दिनको कार्यसूचीमा उल्लेख गरिएको छ। कार्यसूचीको 92 नम्बरमा यो बुदा समावेश गरिएको छ, जसमा 3 वर्ष भन्दा कम समयमै यी अहिले देखिएका समस्या समाधान गर्ने सरकारले वाचा गरेको छ। यसै क्रममा हिजो मात्र बर्दियाबाट विशेष गरी सुकुम्बासी भूमिहीनहरूलाई लालपूर्जा वितरणको कार्य शुरू गरिएको छ। बर्दियाको बडैयाताल गाउँपालिकाको खैरिणी स्थित मान नदी किनारमा 2047 सालदेखि बस्दै आएका 27 भूमिहीन सुकुम्बासी र 2 दलित भूमिहीन परिवारलाई लालपूर्जा वितरण गरिएको छ। यसरी सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने वाचा गरे अनुसार यो प्रक्रियालाई अगाडि बढ़ाउँदै गएको छ। आज हामी यो समस्या समाधानमा सरकारले के कस्तो तयारी गरिरहेको छ र उनीहरूलाई चाहिँ व्यवस्थित तरिकाले राख्नका लागि कस्तो योजना बन्दैछ भन्ने सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टज्यू। स्वागत छ यहाँलाई। अब हिजोदेखि यो बर्दियाबाट सुकुम्बासीहरूलाई चाहिँ जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरणको कार्य शुरूआत भएको छ। अब यो कार्य कसरी शुरू हुँदैछ? अब सरकारले एउटा योजना पनि बनाएको छ, यो समस्यालाई चाहिँ 3 वर्ष भन्दा कम समयमै सम्बोधन गर्ने, समस्या समाधान गर्ने वाचा सरकारले गरेको छ। अब यही अनुसार हिजोदेखि लालपूर्जा वितरणको कार्य एक ठाउँबाट शुरू गरिएको छ। अब यो समस्या समाधानका लागि कसरी अगाडि बढ्दैछ सरकार? अब हिजकै कुराबाट शुरूआत गरौं न।
हस्, धन्यवाद। सर्वप्रथम त यो अवसरका लागि म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। एउटा सुरुमा एउटा कुरा के सच्य हजुर भनेदेखि, यो वर्तमान सरकारको शासकीय सुधारको 100 कार्यसूचीको बुदा नम्बर 91, हजुरले 92
भन्नुभयो,
बुदा नम्बर 91 अन्तर्गत चाहिँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने सन्दर्भमा जुन नेपाल सरकारले जुन लक्ष्य राखेको छ, 60 दिनभित्र प्रमाणीकरण गर्ने र 1000 दिनभित्र समस्या सम्पूर्ण समस्या समाधान गर्ने गरी जुन लक्ष्य राखेको छ, सोही बुमोजिम अब हामीले मन्त्रालयले खास गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि समस्या समाधान समिति गठन गरी उक्त समितिलाई परिचालन गरेको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा नापी कार्यालयको प्रमुख सदरमुकाम स्थित नापी कार्यालयको प्रमुख सदस्य सचिव रहने गरी जिल्ला समिति गठन भएको छ र यसै समितिले केन्द्रीय समितिले जिल्ला सबै जिल्ला समितिहरूलाई परिचालन गरी 77 जिल्लामा यो कामलाई द्रुतताका साथ अगाडि बढाएको अवस्था छ र यहाँले भन्नुभए अनुसार नै हिजोबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण पनि सुरुवात भइसकेको अवस्था छ र प्राथमिकता चाहिँ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारलाई प्राथमिकतामा राखी जग्गा यो जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने गरी हाम्रा संयन्त्रहरू परिचालित भएको अवस्था छ।
अब अतिक्रमित सार्वजनिक जग्गाहरू सरकारकै नाममा फिर्ता गराउने अभियान पनि चलेको छ। अब यसै क्रममा भूमिहीन भनौ न काठमाडौँका विभिन्न ठाउँमा कब्जा गरेर लामो समयदेखि बसोबास गर्दै आएकाहरूको ठाउँमा सरकारले त्यो ठाउँ खाली गरेको अवस्था पनि छ र उनीहरूलाई विभिन्न प्रक्रियामा ल्याई होल्डिङ सेन्टरमा राखिएको अवस्था पनि थियो। अब यो सन्दर्भमा चाहिँ के काम हुँदैछ? उनीहरूले केही दिन अघि मात्र प्रदर्शन पनि गरेका थिए, होइन? यो सन्दर्भमा के काम हुँदैछ सरकारबाट?
यो चाहिँ काठमाडौँ उपत्यकाको सन्दर्भमा जुन चाहिँ पछिल्लो यो होल्डिङ सेन्टरमा राखिएको जुन इस्यु छ, यो विषयमा अब सञ्चार माध्यममा धेरै कुराहरू आइसकेको पनि छ। यस्ता परिवारहरूलाई चाहिँ राहत स्वरूप रु 25,000 र सायद 3 महिनाको चाहिँ घर भाडा बापत केही रकम दिएर उहाँहरूलाई चाहिँ उहाँहरूलाई आफ्नो नियमित जीवनमा फर्काएर प्राथमिकता साथ जग्गा उपलब्ध गराउने गरी चाहिँ समितिले काम गरिराखेको छ। अब उहाँहरूको व्यवस्थापनको काम चाहिँ फेरि हाम्रो पूर्वाधार विकास मन्त्रालय मार्फत साबिकको सहरी विकास मन्त्रालयले हेरिराखेको हुनाले यसको विस्तृत तयारी उहाँहरूसँग छ। तथापि हाम्रो चाहिँ भूमि समस्या समाधान समितिले प्राप्त तथ्याङ्कलाई आधार माने उहाँहरूको तथ्याङ्क प्रमाणीकरण गरिरहेको छ। भूमि वास्तविक भूमिलाई मात्रै जग्गा उपलब्ध गराउने गरी चाहिँ अगाडि बढिराखेको, कतिपय परिवारहरूले यसभन्दा अगाडि नै भूमि अन्तर्गत चाहिँ विभिन्न जिल्लाबाट चाहिँ आवेदन दिइसक्नु भएको पनि तथ्याङ्क फेला परेको अवस्था छ। त्यसैले यो प्रमाणीकरण सम्पन्न हुनासाथ उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने गरी चाहिँ के हाम्रो समितिले काम गरिराखेको अवस्था छ।
पहिचान प्रमाणीकरण र वर्गीकरणको प्रक्रिया चलिरहँदा अब विशेष गरी काठमाडौँ उपत्यकाकै भनौ न त्यस्ता व्यक्तिहरूलाई त्यस्ता परिवारहरूलाई चाहिँ सरकारले कुनै ठाउँमा जग्गाको व्यवस्था गर्ने भन्ने समाचारहरू पनि आइरहेको थियो। अब यो चाहिँ कसरी, यो प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ, तिनीहरूलाई कुन ठाउँमा कसरी जग्गा दिने भन्ने एउटा मोटामोटी सहमति भएको छ कि बनेको छ कि?
अहिले अहिले चाहिँ त्यही उहाँहरूको तथ्याङ्क चाहिँ प्रमाणीकरण गर्ने काम भइराखेको छ र अब उहाँहरूको चाहिँ कुन भनौँ उहाँको स्थायी बसोबास भएको उहाँहरूको नागरिकताको आधारमा स्थायी बसोबास भएको ठाउँमा अब उहाँहरूसँगै समन्वय गरेर चाहिँ स्थायी बसोबास भएको ठाउँमा उपयुक्त स्थानमा चाहिँ जग्गा दिने गरी उपलब्ध गराउने गरी चाहिँ काम भइराखेको छ। यो तयारीकै क्रममा रहेकोले यसको विस्तृत जानकारी दिन सकिने अवस्था अहिले छैन। अब उहाँहरूको चाहिँ प्रमाणीकरण छ, कुन कुन ठाउँबाट आउनु भएको छ, कहाँ कहाँ जग्गाको उपलब्धता छ भन्ने कुराको खोजबिन पनि भइराखेको हुनाले, तर उहाँहरूको व्यवस्थापन चाहिँ प्राथमिकता राखी सकेसम्म उहाँहरूलाई चाहिँ जुन अवधिभित्र भनौँ उहाँहरूको व्यवस्थापन गरिसक्नुपर्ने भनेर लक्ष्य राखेको छ, सोही अवधिभित्र सक्ने गरी चाहिँ काम भइराखेको छ।
अतिक्रमित सार्वजनिक जग्गा सरकारकै नाममा फिर्ता ल्याउने सरकारको एउटा प्राथमिकता पनि हो। अब यो प्राथमिकतामा कतिपय ठाउँहरूको जग्गा चाहिँ फिर्ता पनि भइसकेको छ। अब यो सन्दर्भमा कति प्रगति भएको छ, कति जति यस्ता अतिक्रमित जग्गाहरू सरकारका नाममा आएका छन् र कति जति यस्ता जग्गा होला भन्ने अनुमान गर्न सकिन्छ? अब यो प्रक्रियामा के कस्तो विकास भइरहेको छ?
अब यस्तो छ, यसमा हामीसँग एकिन तथ्याङ्क यति नै क्षेत्रफलको जग्गा अतिक्रमित छ भन्ने हाम्रो चाहिँ त्यस्तो एकिन तथ्याङ्क चाहिँ छैन। अहिले प्रत्येक स्थानीय तहलाई आफू मार्फतको चाहिँ अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउने र खाली गराउनु पर्ने जग्गाको चाहिँ नि विवरण उपलब्ध गराउने भनेर यसअघि नै गृह मन्त्रालयबाट समेत परिपत्र भइसकेको अवस्था छ। अब कतिपय ठाउँमा अहिले हाम्रो अव्यवस्थित बसोबासीहरूले बसोबास गरिराखेको अवस्था छ। अब अव्यवस्थित बसोबासीहरूले बसोबास गरिराखेको कतिपय चाहिँ हाम्रो यो ऋणात्मक सूची भनौँ न दिन उपलब्ध गराउन नसकिने जग्गाहरू पनि छन्। कतिपय सरकारी सार्वजनिक र यो धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, सामरिक महत्त्वका क्षेत्रहरू, जोखिम क्षेत्रहरू, त्यस्ता क्षेत्रहरूमा चाहिँ मानिसहरू भोक्सल नहोस् भन्ने नै आशय छ। तसर्थ स्थानीय तहले स्थानीय तहको लागि आवश्यक पर्ने खुला क्षेत्र, सरकारी सार्वजनिक क्षेत्र अतिक्रमित भएको देखिएका चाहिँ क्षेत्र उहाँहरूले चाहिँ पहिचान गर्नुहुन्छ र खास गरी हाम्रो मन्त्रालय मार्फतका संयन्त्रहरू जस्तो नापी कार्यालयले रेखाङ्कन गरिदिने, भूमि प्रशासन कार्यालयले चाहिँ सरकारी सार्वजनिक जग्गाको अभिलेख उपलब्ध गराइदिने गरी सहयोग भइराखेको हुनाले अब क्रमशः पछि हामीले चाहिँ हरेक स्थानीय तहबाट चाहिँ विवरण सङ्कलन भए पश्चात मात्रै एकिन के कति चाहिँ क्षेत्रफलको चाहिँ जग्गा अतिक्रमित भएको छ भन्ने कुराको चाहिँ थाहा हुनेछ।
अब सरकारले सुकुम्बासी र भूमिको समस्या समाधान गर्न एउटा ठूलो शक्तिशाली आयोग गठन गर्ने तयारी पनि गरेका कुराहरू छन् होइन? अब यसअघि पनि थुप्रै यो भूमि सम्बन्धी थुप्रै आयोगहरू गठन भएका थिए तर तिनीहरूले पनि काम त अगाडि बढाए तर तिनीहरूको काम चाहिँ सन्तोषजनक नदेखिएका कुराहरू पनि छँदैछन्। अब यो शक्तिशाली आयोग गठन गर्ने भन्ने सरकारको जुन खालको तयारी छ यो चाहिँ कस्तो खालको आयोग हो र यो अघिल्ला आयोगहरू भन्दा अलिकति फरक हुने र यसले चाहिँ अहिले भनौं न यी समस्याहरू समाधान गर्छ भन्ने सन्दर्भमा कसरी आशा गर्न सकिन्छ?
शक्तिशाली आयोग भन्दा पनि जुन अघि मैले निवेदन गरेँ नि भूमि समस्या समाधान समिति गठन भइसकेको छ। अब विगतमा हामीले आयोग भनेका थियौँ भने अहिले पछिल्लो यो पछिल्लो चाहिँ हामी समितिको रूपमा तर त्यत्तिकै र अझ त्योभन्दा पनि थप अधिकार समेत दिने गरी चाहिँ केन्द्रमा भूमि समस्या समाधान समिति गठन गरेको छ भनेदेखि जिल्लामा चाहिँ अब विगतमा के थियो भनेदेखि चाहिँ केन्द्रमा पनि जस्तो 9 सदस्यीय भूमि समस्या समाधान आयोग थियो भन्नु योभन्दा अगाडिको र केन्द्रमा के अरे जिल्लामा 4 जना राजनैतिक नियुक्ति र प्लस अरू कर्मचारी गरेर ठुलो एउटा संयन्त्र जिल्लामा पनि थियो तर पछिल्लो समयमा केन्द्रमा जम्मा राजनैतिक नियुक्तिको आधारमा जम्मा 4 जना रहने गरी र 1 जना सदस्य रहने गरी 1-5 एकदम छरितो प्रकृतिको चाहिँ केन्द्रीय समिति गठन भएको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारी जो अध्यक्ष रहने सदरमुकाम स्थित नापी कार्यालयको प्रमुख चाहिँ सदस्य सचिव रहने र त्यसै गरी चाहिँ अब वनको वन कार्यालयको प्रमुखजी हुनुभयो वन प्रशासन कार्यालयको प्रमुखजी हुनुभयो प्रमुख जिल्ला अधिकारीले तोक्नु भएको चाहिँ स्थानीय तहको प्रमुख प्रशासक अधिकृत सदस्य रहने गरी 5 सदस्यीय जिल्ला समिति गठन भएको छ। अब यो संरचनाका हिसाबले छरितो पनि छ र खर्चका हिसाबले मितव्ययी पनि छ किन भन्दा अब पहिला झन्डै हामीले 316 जना राजनीतिक नियुक्ति गर्ने गरी समितिहरू गठन भएको अवस्था थियो भने अहिले जम्मा 4 जना मात्रै राजनीतिक नियुक्ति भएको अवस्था छ। उत्तिकै अधिकार छ र केही हाम्रो काम गर्ने चाहिँ जुन विगतमा हामीले चाहिँ 35 दिने 15 दिने जुन म्याद दिएका त्यसलाई घटाएका छौँ किन भन्दा अब यो हामीले चाहिँ छोटो समयमा चाहिँ यो समस्याको व्यवस्थापन गर्नुपर्ने भएको हुनाले यो समयावधिका कारणले गर्दा काम नलम्बियोस् भन्ने हिसाबले चाहिँ कानुन र हाम्रो कार्य प्रकृतिमा पनि काम गर्ने प्रक्रियामा पनि सरलीकरण गरेर छिटो छरितो ढङ्गबाट अगाडि बढ्ने गरी काम भइराखेको छ।
त्यसो भए अब आयोग जत्तिकै यो समिति पनि यो भनौँ न अधिकार सम्पन्न छ अब अहिले यो रेडियो हामी यो कुराकानी रेडियोमा गरिरहँदा श्रोताहरू कतिपय श्रोताहरूले चाहिँ अब यो बर्दियाबाट लाल पूर्जाको वितरण शुरूआत गरियो अब अन्य जिल्लाहरूमा रहेका थुप्रै सुकुम्बासी अव्यवस्थित बसोबासीहरूले पनि एउटा अपेक्षा गरेका छन् हामीले चाहिँ कहिले पाउँछौं भन्ने। अब अन्य जिल्लाहरूमा चाहिँ अब यहाँहरूले लाल पूर्जा वितरणको कार्य चाहिँ कसरी अगाडि बढाउनुहुन्छ र यो कहिलेसम्म चाहिँ यो भनौँ न सबै जिल्लाहरूमा चाहिँ यो सम्पन्न होला?
अब अहिले हाम्रो लक्ष्य भनेको त एकदम महत्वाकांक्षी लक्ष्य छ। हामीले चाहिँ यो केन्द्रीय समितिलाई को केन्द्रीय समितिको म्यान्डेट नै 500 दिनभित्र यो समस्या समाधान गर्ने गरी अहिले चाहिँ समिति गठन भएको हो। अब यसको द्रुतताको सम्बन्धमा सम्बन्धित स्थानीय तहको सक्रियताले अझ बढी प्रभावकारिता देखाउँछ। त्यसकारण चाहिँ हाम्रो प्रयत्न त प्रत्येक स्थानीय तह जस्तो 77 जिल्लाकै प्रत्येक स्थानीय तहमा जे जति निवेदनहरू सङ्कलन भएका छन् तिनीहरूको प्रमाणीकरणलाई चाहिँ द्रुतता दिने र अब यहाँलाई जानकारी नै होला अब हामीले खास गरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारलाई उहाँहरूले अव्यवस्थित रूपमै भए पनि भोक्सन गरिराख्नु भएको छ त्यो जग्गा दिन मिल्ने छ भने सोही ठाउँमा दिने हो अन्यथा उहाँहरूलाई अन्यत्र जग्गा खोजेर पनि दिने गरी चाहिँ नि भूमिहीनहरूको सन्दर्भमा यसरी चाहिँ जग्गा वितरण हुने हो भनेदेखि अव्यवस्थित बसोबासीको हकमा अब अव्यवस्थित बसोबासी भनेको त उहाँको अन्यत्र जग्गा छ घर जग्गा छ उहाँको पूर्जा भएको जग्गा अन्यत्र पनि छ भन्ने हो। त्यसकारण चाहिँ अब अव्यवस्थित बसोबासीको हकमा चाहिँ नि त्यो जग्गा दिन मिल्ने रहेछ भने उहाँहरूले निश्चित राजस्व तिरेर चाहिँ उहाँले त्यो जग्गा उहाँलाई उपलब्ध गराइन्छ। केही गरी चाहिँ हाम्रो भूमि सम्बन्धी ऐनमा दिन नमिल्ने जग्गाहरूको पनि विवरण छ त्यो जग्गा दिन नमिल्ने जग्गा जस्तो सडकको मार्गाधिकार क्षेत्र होला जस्तो यहाँको चाहिँ नि अब यो नदीको मार्गाधिकार क्षेत्र होला वन ढाकिएको चाहिँ रुखले रुख बिरुवाले ढाकिएको वनको क्षेत्रहरू होला धार्मिक सांस्कृतिक सामरिक महत्त्वका क्षेत्रहरू होलान् जोखिमको क्षेत्र होला राष्ट्रिय निकुञ्जभित्रहरू होला यस्ता यस्ता ठाउँमा चाहिँ यदि अव्यवस्थित बसोबास गरिएको छ भने त्यस्तो ठाउँमा जग्गा दिन सक्ने अवस्था कानुनले दिएको छैन तसर्थ त्यहाँ भएका अव्यवस्थित बसोबासी हरूलाई चाहिँ अन्यत्र जग्गा खोजेर पनि दिइने भयो र यदि चाहिँ नि अव्यवस्थित बसोबासी हुनुहुन्छ भने दिन मिल्ने जग्गाहरूको ठाउँमा मात्रै उहाँहरूलाई निश्चित राजस्व लिने गरी दिन सकिने अवस्था छ। त्यसैले अब सबै स्थानीय तह सक्रिय हुने जिल्ला समितिलाई सक्रिय गराइसकेको अवस्था भएको हुनाले हामीले अब 753 युनिटबाटै काम हुने भए हुनाले हामीले चाहिँ यो त्यो लक्ष्य जति राखेका छौँ त्यो अवधिभित्र कार्य सम्पन्न होला भन्नेमा हामी आशावादी छौँ।
500 दिनमा नै अब यो जसले पाउन पर्ने हो उनीहरूले चाहिँ लालपूर्जा पाउने गरी यहाँहरूले काम अगाडि बढाउनु भएको छ।
हाम्रो एकदमै हाम्रो चाहिँ नि द्रुतका साथ हामी लागेका छौँ र अब सबै स्थानीय तहको चाहिँ खास गरी स्थानीय तहको सक्रियता यसमा एकदमै आवश्यक पर्नेछ। हजुर,
अब अर्कोतर्फ किता कार्डको विषय पनि बेला बेला उठ्ने गरेको छ। अहिले पनि अब सरकारले किता कार्ड रोक्ने कहिले खोल्ने भन्ने सन्दर्भ समाचारहरूमा आइ नै रहेको हुन्छ। अब यो सन्दर्भ चाहिँ के हो खास?
अब यो चाहिँ फेरि एउटा समस्या आउँदैछ यो असार मसान्तभित्र। अब हामीले हरेक स्थानीय 753 स्थानीय तहले भूपयोग क्षेत्र वर्गीकरण गरेर अनि कित्तागत विवरण सहितको चाहिँ भूपयोग क्षेत्र वर्गीकरण गरिसक्नु भनेर चाहिँ हामीले यो भूपयोग नियमावलीमा चाहिँ व्यवस्था गरिएको थियो। सुरुमा 6 महिनाको अवधि दिएको थियो, पछि हामीले कम्तीमा 3 पटक म्याद थपेर अहिले चाहिँ यो क्रियाशीलको असार मसान्तभित्र सबै स्थानीय तहले प्रत्येक किताको भूपयोग के पर्छ त भन्ने कुराको भूपयोग क्षेत्र वर्गीकरण गरेर सम्पन्न गर्नुपर्ने भन्ने किसिमको चाहिँ कानुनी व्यवस्था छ। अब हामीले जानकारी भए अनुसार अहिलेसम्म जम्मा 339 स्थानीय तहको मात्रै त्यो काम उक्त काम सम्पन्न भएको र बाँकी स्थानीय तहको चाहिँ नि काम अझै भइराखेको अवस्था भएको हुनाले त्यो वर्गीकरण सम्पन्न नहुना साथ नभएको पालिकाको हकमा त फेरि साउन 1 गतेदेखि किता कार्ड चाहिँ रोकिन सक्ने अवस्था छ। तथापि अब हामीले के आशा गरेका छौँ भनेदेखि अधिकांश स्थानीय तहहरूले केही पहाडी र हिमाली जिल्लाका केही स्थानीय तहहरू थोरै सङ्ख्यामा 20-25 स्थानीय तह बाहेक अरू सबै स्थानीय तहले केही न केही काम अगाडि बढाइसक्नु भएको हुनाले अब केही अवरुद्ध भए पनि उहाँले चाहिँ चाँडै चाहिँ यो वर्गीकरणको काम सम्पन्न गर्नुहुन्छ र किता कार्डको प्रक्रियामा अब त्यस्तो नहोला भन्ने हाम्रो अपेक्षा छ। हामीले पटक पटक स्थानीय तहहरूलाई चाहिँ झकझक्याउने चाहिँ मन्त्रालय तर्फबाट पनि गरिराखेका छौँ, तसर्थ उहाँहरूले गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु। र यसै बिचमा अर्को कुनै के म यहाँ जानकारी गराउन चाहन्छु भने पहिलो पटक चाहिँ वर्गीकरण गरिएकोमा केही त्रुटि भेटिएको रहेछ, केही चाहिँ संशोधन गर्नुपर्ने भएछ भने पनि यो संशोधनको अथवा परिवर्तनको प्रक्रिया एकदम जटिल थियो र अहिले हामीले कानुनी संशोधन गरेर एक पटकको लागि चाहिँ सम्बन्धित स्थानीय तहले त्यो सुधार गर्न सक्ने पनि कानुनी व्यवस्था गरेका छौँ। अब वर्गीकरणमा पनि केही वर्गीकरण सम्पन्न गर्नुभएका स्थानीय तहहरूमा चाहिँ त्यस्तो समस्या छ भने पनि तत्काल त्यो समस्या समाधान उहाँहरूबाटै हुने भएको हुनाले यसरी चाहिँ यसमा पनि उहाँहरूको सक्रियताको अनुरोध पनि गर्छु र अपेक्षा पनि राखिएको छ।
हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
यो अवसरका लागि यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। नमस्कार।
हजुर, हामी कुराकानी गर्दै थियौं भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सँगै नापी विभागका पूर्व महानिर्देशक समेत रहिसक्नुभएका गणेश प्रसाद भट्टसँग। विशेष गरी सरकारले हिजोदेखि सुकुम्बासीहरूका लागि बर्दियाबाट लालपूर्जा वितरणको कार्य शुरू गरेको छ र यो कार्य सरकारले 500 दिनभित्रै टुंग्याउने गरी कार्य योजना पनि बनाएको छ। यो सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।